نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي رب يسر ولا تعسر وتمم بالخير قرآنی صورتوں کا نظم جلی اس میں سے ہم صورت آل عمران کر رہے ہیں ابھی تک ہم نے فلو چارٹ کی مدد سے پوری صورت کا خلاصہ کر لیا اور ساتھ ہی ساتھ اس کا مرکزی مضمون دیکھا آج ہم شروع کریں گے سورت آل عمران کے چار اہم مضامین آپ کو یاد ہے کہ ہم نے پیچھے یہ چیز دیکھی تھی کہ چار بہت بنیادی چیزوں کو اس سورت میں ٹچ کیا گیا بک کے اعتبار سے اگر آپ دیکھ رہے ہیں تو پیج نمبر 80 آئیے ذرا دیکھتے ہیں کہ یہ کیا ہے اور جیسا کہ میں نے پیچھے بھی ذکر کیا تھا کہ یہ حصہ ہمیں اس قابل کرتا ہے کہ غیر مسلموں سے اسلام کی بات کس ٹون میں کریں ٹھیک ہے تو سورت آل عمران کے چار اہم مضامین نمبر 1 اہل کتاب سے مکالمہ مباحثہ مجادلہ اور مباہلہ کیا جائے سورت آل عمران کا پہلا اہم مضمون یہ ہے کہ اہل کتاب کو اسلام کی دعوت دی جائے ان سے مکالمہ مباحثہ مجادلہ اور مباہلہ کیا جائے پیچھے والا جملہ یاد ہے کس سے مکالمہ ہوگا کس سے مباحثہ ہوگا کس سے مجادلہ اور مباہلہ ہوگا حالات کے مطابق سب سے پہلے مکالمہ ہوگا اچھے طریقے سے بات کریں گے مکالمہ کیا ہوتا ہے ڈائیلاگ وہ بھی بولیں آپ بھی بولیں وہ سوال کریں آپ اس کا جواب دیں اور اس طرح ہوتے ہوئے اگر کوئی ایک ایسا ٹاپک آ جائے مثلاً فیورٹ ٹاپکس چار شادیوں والا عورت کے حجاب کا نقاب کا یعنی کوئی بھی ایسا ٹاپک آ جائے جس پہ بحث کی ضرورت ہو تو اچھی طرح سے بحث کی جائے اور یہ سارے ایٹیکیٹس اللہ سبحانہ تعالیٰ نے ہمیں بتائے ہیں پھر اس کے بعد اگر یہاں سے بھی بات آگے بڑھے تو مجادلہ لیکن کون سا سورت نحل کی آخری آیت کی روشنی میں وجادلہم باللتی ہی احسن اچھے طریقے سے احسن طریقے سے ان سے مجادلہ کرو اور آخر میں جب وہ دلائل سے بھی نہ مانے تو وفد نجران کے ساتھ جو کی چیز کی گئی یا جس کی ان کو دعوت دی گئی اور وہ ہے مباہلہ تو پھر بول دیتی ہوں ترتیب کو نہیں بدلنا مکالمہ چھوڑ کے مباحثہ چھوڑ کے صرف مجادلوں پہ نہیں آنا اور یہ بہت سارے لوگوں کی غلط فہمی ہوتی ہے کہ دین کی دعوت چاہے مسلمز کو دیں یا نان مسلمز کو دیں وہ شروع میں ہی بحثوں میں اور جھگڑوں میں پڑ جاتے ہیں ٹھیک ہے اب اس ایک کام کو یعنی غیر مسلموں کو دین کی دعوت دینا اس کے سب پوائنٹ دیکھیں یعنی آپ اس کا ایک چھوٹا سا آسان سا ٹاپک لکھ لیں کہ جب کسی نان مسلم کو میں اسلام کی دعوت دوں تو سب سے پہلے کیا چیز اس کو بتانی ہے نیل پالش لگا کے نماز نہیں ہوتی یہ بتانا ہے نہیں بوائے فرینڈ شپ گرل فرینڈ شپ کے نقصانات بتانے ہیں سور کا گوشت حرام ہے حرام ہے حرام ہے یہ کہنا ہے نہیں کیا کہنا ہے یہ بتائیے کہ اللہ کے نزدیک دین صرف الاسلام ہے ان دین عند اللہ الاسلام اس دین اسلام سے ہٹ کر جو مختلف طریقے اہل کتاب نے اختیار کیے یعنی یہودیت اور عیسائیت اس کی وجہ اس کے سوا اور کچھ نہ تھی کہ انہوں نے علم آ جانے کے بعد بغیم بینہم یعنی آپس میں ایک دوسرے پر زیادتی کرنے کے لیے ایسا کیا یہ دونوں باتیں اسی صورت کی آیت 19 میں آپ اس وقت کیا کریں اپنے نوٹ بک میں اس آیت کا نمبر لکھ لیں سیدھی سی بات ہے جب کسی نئے شخص کو اسلام کی دعوت دیں بس اس آیت کا ترجمہ کھول کے ہلکا سا اس کو واضح کر دیں ٹھیک ہے یعنی اسلام کیا ہے سبمیشن ہے اسلام کیا ہے اللہ کی اطاعت کا نام ہے بعد میں لوگوں نے اس دور میں یہودیت یا عیسائیت نام رکھا یا آج میں سنی اور بریلوی اور حنفی اور دوسرے جو نام لوگ آج کے دور میں بولتے ہیں یہ سب فرقہ وارانہ نام ہے تو یہاں ایک جملہ لکھ لیں کہ یہودیت اور عیسائیت فرقہ وارانہ نام ہے دیز آر سیکٹیرین نیمز اللہ نے نہ لفظ یہودیت دیا کسی کو نہ عیسائیت دیا بالکل جیسے آج بھی لوگ کچھ فرقے بنا کے ان کے ناموں پہ بات کرتے ہیں دوسری چیز کی ہمیں گائیڈنس یا دوسرا نقطہ ہمیں آیت 20 سے ملتا ہے سورۃ آل عمران کی اب اگر اے نبی صلی اللہ علیہ وسلم یہ لوگ آپ سے جھگڑا کریں تو ان سے کہیے کہ میں نے اور میرے پیرووں نے پیرو کون ہوتا ہے پیروی کرنے والے فالورس کیا کیے میرے پیرووں نے تو اللہ کے آگے سر تسلیم خم کر دیا ہے پھر اہل کتاب اور غیر اہل کتاب یعنی امیین دونوں سے پوچھو کیا تم نے بھی اسلام قبول کر لیا اسلم تم کیا قبول کیا تم نے اسلام اور اگر اسلام قبول کیا تو وہ راہ راست پا گئے اور اگر اس سے منہ موڑا تو آپ صلی اللہ علیہ وسلم پر پیغام پہنچا دینے کی ذمہ داری تھی ये दूसरा नुक्ता है। देखिए पहले में आपने इस्लाम पे बात करनी है, इस्लाम के इट्स वेरी सिंपल, और रियली यही पॉइंट्स हम दावा ऑन द वे में यूज करते हैं। दूसरों से बात करते हुए आपको सिर्फ उनको इस्लाम की सिंपलिसिटी बतानी है। व्हाट इज इस्लाम? इस्लाम के आगे आप पूरे रिचुअल्स बताने लगे, फराइज, सुन्नतें, नफिल, हराम, हलाल, नहीं। इस्लाम क्या है? सबमिशन टू गॉड। मैं तो हमेशा ये जुमला बोलती हूँ जब भी मुझे कहीं भी मौका मिला है किसी सिस्टर से बात करने का, कि मैं कहती हूँ इस्लाम इज नॉट अ कल्ट, इस्लाम इज अ वे ऑफ लिविंग एंड इस्लाम इज सबमिशन टू गॉड। जो अल्लाह कहता है वो मानो। तो वी ऑल आर मुस्लिम इफ वी आर ओबेइंग गॉड। और हर बंदा अपने जोम में यही सोच रहा होता है कि मैं अल्लाह की बात मान रहा हूँ, ठीक है। तीसरी चीज देखिए कितनी खूबसूरत है, अल्लाह से मोहब्बत के दावे की बजाय अहले किताब को आखिरी रसूल मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम की इताअत व इत्तेबा की दावत दी गई। ये मजमून है आयत 31 से 32 में। सिर्फ ये आयतों के नंबर याद कर ले आप, बिलीव मी, कुरान खोल के पढ़ा दें, इसमें किस चीज का रद्द है? यहूद कहते थे नहनु हिब्बाउल्लाह, हम अल्लाह के बड़े चहीते हैं, लाडले हैं, प्यारे हैं। तो उन्हें कहा जाएगा कि नाम से या बात करने से बात नहीं बनेगी, बल्कि आज अगर तुम अल्लाह से मोहब्बत की दलील देना चाहते हो तो क्या करो? नबी सल्लल्लाहु अलैहि वसल्लम की इताअत और इत्तबा करो। कुरान की आयत आप सूरह आल इमरान में यही पढ़ते हैं कि अगर तुम अल्लाह के रसूल की इताअत करोगे तो युहिब्बुकुमुल्लाह, अल्लाह तुमसे मोहब्बत करेगा। आज भी क्या ये हम मुसलमानों को नहीं बता सकते अल्लाह से मोहब्बत के दावों का क्या हुआ काम है? बस नबी की तबाह करते जाओ, खुद ब खुद तुम अल्लाह के प्यारे बन जाओगे। चौथा पॉइंट बहुत अहम है। अब देखिए तीन बातें करके अब फोर्थ सेशन में आप अहले किताब को बात करेंगे। हजरत ईसा के क्रीट, हजरत ईसा अलैहिस्सलाम का अकीदा क्या था कि हजरत ईसा ने तो खुद तौहीद की दावत दी, अल्लाह मेरा रब भी है और तुम्हारा रब भी है, बस तुम उसी की बंदगी इख्तियार करो, ये सीधा रास्ता है। आयत 51 में, यानी जिस जीसस के नाम पे तुम ट्रिनिटी या तसलीस का या दो खुदाओं का या एक खुदा या सन ऑफ गॉड का अकीदा बनाते हो, वो खुद किस पे था? देखिए यहाँ एक छोटी सी बात समझिए, जिसकी तरफ निस्बत करके कोई काम किया जाए पहले ये तो देखा जाए वो क्या करता है। इसकी मिसाल देखिए पीछे सूरह बकरा में, नबी सल्लल्लाहु अलैहि वसल्लम ने लोगों को तौहीद की दावत दी ना, ईमान की तरफ बुलाया। खुद अल्लाह के नबी का क्रीड क्या था? आमनर रसूल बिमा उन्जिला इलै। जब तक रसूल खुद ईमान ना ले आए वो दूसरों को ईमान की दावत नहीं दे सकते। कॉल और फेल का तजाद हो तो बात का असर खत्म हो जाता है। बिल्कुल इसी तरह से अब आप तसव्वुर में लाएं, अल्लाह के नबी मक्का की गलियों में फिर रहे हैं, लोगों शिरक ना करो, लोगों लात मनात उज़ा कुछ नहीं कर सकते, और फारिग होकर शाम को नौज़ुबिल्लाह सुम्मा नौज़ुबिल्लाह किसी भी मंदिर में बैठकर किसी बुत के आगे पूजने लग जाए, उसको असर आएगा? ये मतलब है कि अक्ल से सोचो, ईसा क्या करते रहे सारी जिंदगी। और यहाँ हमें कई प्रैक्टिकल चीज़ें मिलती हैं, जैसे मेरे हस्बैंड अक्सर रास्तों में जब बात करते हैं ना ब्रदर से नॉन मुस्लिम, तो ये कहते हो कि लुक, Did you see the pictures of Jesus? कहते yes. And did you see the pictures of Mary? Yes, हाँ. यानी क्या तुमने कभी आप तस्वीरें देखी हैं हजरत ईसा की और हजरत मरियम की? कहते जी. तो ये उनसे फिर एक सवाल पूछते हैं, What do you think? How did this look like? Does Jesus didn't look like Muslims? And Mary don't look like a Muslim woman? Yeah. Okay. Yes. Okay. समझ आई बात? कि जीजस का हाल हुलिया जो ये खुद बताते हैं, क्या वो सूटेड बूटेड क्लीन शेव में दिखाते हैं? और मैरी को के बाल कटे टांगे नंगी दिखाते हैं ना उस वेला? मैरी को देखे सर से पांव तक एक ड्रेस में दिखाते हैं? तो ये कहते हैं लुक, इफ दे विल कम इन दिस वर्ल्ड, जैसे अगर तुम कहते हो कि जीजस है और ये और वो, तो वो इस रूप में आएंगे जो मुस्लिम ग्रुप है। यानी हर एंगल से ये बात समझ आती है कि हजरत ईसा अलैहिस्सलाम मुस्लिम थे। बात वैसे मुझे जब कभी भी मौका मिला तो मैंने फिर साथ ही उनको हजरत ईसा के आने की कहानियां भी सुनाई हैं। यू नो वी लव जीसस एंड वी आर लुकिंग फॉरवर्ड टू फॉर जीसस, क्यों? ही विल कम बैक बिफोर क़यामत। ओह रियली? यस, क्योंकि आज बहुत सारे ईसाई भी नहीं मानते कि हजरत ईसा वापस आएंगे, वो कहते हो क्रूसीफाई हो चुके हैं, वो हमारे कफारों में दुनिया से जा चुके हैं। हालांकि हमारा ईमान है वो आज भी जिंदा है, अल्लाह चाहे तो उनको हमारी ये आवाज़ सुनवा दे, वो जिंदा। तो ये चीज़ें कई लोगों को फिर बहुत हैरान करती हैं, क्योंकि आज की बाइबल ने ये सब ख़त्म कर दिया, बाइबल में ये सब चेंज हो गया। तो इस आयत 51 में हज़रत ईसा अलैहिस्सलाम का अपना अकीदा बताया गया, वो तो खुद अल्लाह के बंदे थे और अल्लाह की बंदगी करते थे। फिर एक और नुक्ता जिसको आप कहते हैं कि स्टनिंग पॉइंट, रनिंग क्या होता है, जिसपे दिमाग बंदे का हिल जाए या रुक जाए, वो रियली दिमाग में एक पत्थर गिरने वाली बात है। वो क्या है कि इन मसला ईसा इन दल्ला ही का मसल ही आदम, आयत 59 में, कि ईसा की पैदाइश की मिसाल तो आदम की तरह। यानी अगर सिर्फ इस खूबी की बुनियाद पे तुम ईसा को सन ऑफ गॉड कहते हो या गॉड कहते हो कि उसका बाप नहीं था, तो फिर ये बताओ कि आदम की तो माँ भी नहीं थी, फिर तो उनको उसका भी बड़ा खुदा मानो। सीधी सी बात है ना, जब एक बंदे को एक खूबी की बुनियाद पे कुछ मिल सकता है तो दूसरे को क्यों नहीं मिल सकता। तो ये मौजू देखिए तरतीब के साथ है। फिर उसके बाद देखिए आखिरी मरहले हैं मुबाहले के, तो आयत मुबाहला है आयत 61 में, क्या ये इल्म आ जाने के बाद अब जो कोई इस मामले में आपसे झगड़ा करे तो ए नबी सल्लल्लाहु अलैहि वसल्लम इनसे कहिए कि आओ हम और तुम खुद भी आ जाएं और अपने अपने बाल बच्चों को भी ले आएं और खुदा से दुआ करें कि जो झूठा हो इस पर अल्लाह की लानत हो। ये आखिरी मरहला होता है और इसकी नौबत ही नहीं आई। अल्लाह के नबी ने फरमाया कि अगर वो मुबाहले की दावत कबूल कर लेते तो ये वादी उन पर आग बरसाती। तो क्या पता चला कि ये आखिरी वक्त की बात है और ये मेरा आपका काम नहीं है क्या मुबाहले करें। हम तो बात पहुंचा दें, बात सीधे तरीके से कर दें, यही बहुत है। फिर सातवीं चीज, अहले किताब से मुकालमा किया जाए। ए नबी कहो ए अहले किताब, आओ अब एक ऐसी बात की तरफ जो हमारे और तुम्हारे दरमियान यकसां है। तालु इला कलीमतिन सवाइम बैनना व बैनकुम, ये कि हम अल्लाह के सिवा किसी की बंदगी ना करें, इसके साथ किसी को शरीक ना ठहराएं और हम में से कोई अल्लाह के सिवा किसी को अपना रब ना बना ले। इस दावत को कबूल करने से अगर वो मुंह मोड़े तो साफ कह दो कि गवाह रहो हम तो मुस्लिम, यानी सिर्फ अल्लाह की बंदगी और इताअत करने वाले हैं। आयत 64 है। यानी यहाँ देखिए कॉमन ग्राउंड्स पे बात करो, और ये ना सिर्फ ये अहले किताब से बात का असूल है बल्कि दुनिया में हर जगह दो रूठे हुए, दो बिगड़े हुए और दो नाराज लोगों को मनाने का यही तरीका है कि आओ पहले कॉमन चीजों पे बात करें, सिमिलैरिटीज पे बात करें। जब हम किसी इंसान से डिफरेंसेस, इख्तलाफात, मेरा आपसे ये इख्तलाफ, मुझे आपकी ये नहीं पसंद, आपको मेरा ये नहीं पसंद, कभी भी इत्तेहाद नहीं होगा। इत्तेहाद ही का दूसरा नाम सुलह भी है, इत्तेहाद ही का दूसरा नाम मुफाहमत भी है, इसी का फिर एक और नाम जो है वो मुसालहत भी है। हमेशा याद रखिए कलीमत इन सवाम बैनना व बैनकुम को ढूंढें, किसी से आपका झगड़ा नहीं रहेगा। जिंदगी में आप खुशियों के साथ जिएंगे अगर आपने लोगों के और अपने बीच में अच्छी अच्छी चीजों को गिनना शुरू कर दिया, वरना एक दिन में 10 इख्तलाफात शौहर बीवी के लिख सकते हैं आप। आपने बच्चों के इख्तलाफात ही अल्लाह की रहम से वही बड़े हैं, नहीं आपने कहें कि आए जरा हम बैठ के बात करें हमारी कॉमन थिंग्स क्या हैं, हमारी कौन सी हैबिट्स मिलती हैं, हमारे कौन से गोल्स मिलते हैं। और देखिए जैसे एक जिप है ना, दो सिरे खुले होते हैं, जब उस जिप को जोड़ना होता है तो कहाँ से जोड़ते हैं, नीचे से जोड़ना शुरू करते हैं, टिक करेंगे सारे धंधे पे धंधा पड़ता जाएगा। हमेशा याद रखिए जिंदगी में इंसानी मामलात में ये सबसे अहम है कि आप जब दूसरों से डील करते हैं तो उनकी नेगेटिविटी को उभारते हैं या पॉजिटिविटी को उभारते हैं। 90% घर के झगड़ों की वजह ही नेगेटिविटी को उभारना है। आपकी ये आदत मुझे नहीं पसंद, मैं नहीं रह सकती, नहीं आप आज कहें आपकी ये और ये आदत मुझे बड़ी पसंद है। हाँ एक आदत ऐसी है जो मेरे लिए नाकाबले बर्दाश्त है, आप उस पर काम कीजिए। बिलीव मी अगला बंदा पहले जो एप्रिसिएशन के लफ्ज सुन चुका है ना, ओके इट्स फाइन नो प्रॉब्लम आई विल डू इट। तो जिंदगी का ये असूल है। आज भी अब देखें, कल मैं कहीं एक जगह पे थी तो वहाँ सिस्टर्स में से कुछ सिस्टर्स जो फर्स्ट टाइम आई हुई थी या कुछ भी उनका मतलब एज अ गेस्ट आई हुई थी, तो उन्होंने कुछ बात की जिसमें बहुत वजन था। यानी उनका खुलासा क्या था बात का कि देखिए हम सब इसी कम्युनिटी में थे, खाते थे पीते थे, खुशी में गम में दुख में सुख में, लेकिन ये इन्होंने क्लास शुरू की है, ये स्टूडेंट बन गए, अब ये मुसलमान हो गए, अब ये किसी से मिलते नहीं। मुझे पता है उन्होंने बहुत सारी बातें गलत की, बट मैंने उनसे क्या सीखा कि व्हाट पीपल थिंक अबाउट यू। आप यहाँ नूरुल कुरान में आके बैठ रहे हैं, सीख रहे हैं, आपको कोई बात समझ आ गई, अब आपने जाके जब उसको अमली जिंदगी में अपनी दोस्तों अपनी रिश्तेदार जिनके साथ आप पिछले 20-25 साल से रह रहे हैं, आपने उनको ये कैसे प्रेजेंट करना है, इट्स द मैटर। और इसमें बहुत सारे स्टूडेंट गलती करते हैं, रियली रियली गलती करते हैं, क्योंकि वो सवाम बैना ना की बजाय वो इख्तलाफम बैना ना की बातें करने लगते हैं। तो तो जिंदगी का असूल याद रखें, लोगों से प्यार करें, बेनिफिट ऑफ डाउट दें, लोगों को लाइलमी का फायदा दें कि अल्लाह ये लाइलमी में बच जाएं, हम पढ़ के फंस रहे हैं, ये ना पढ़ के बच जाएं तो बड़ी बेहतर बात है। मैंने उनकी पूरी बात सुनी। मैंने कहा आप आ कैसे गई आज? कहती मुझे किसी ने व्हाट्सएप पे ऐड किया था, मैं आपका सुनती थी वहां, और सुनने के दौरान मैं रोज सुबह उठ के फजर के बाद जब तक क्लिक करके उसको सुन ना लूं मुझे चैन नहीं आता। किसी दिन ना आए तो मैं बेचैन होती हूँ, तो मैं आपकी बातें सुनती हूँ, तो मुझे शौक था मैं आपसे मिलूं। मैंने कहा अच्छा आज आप आई हैं तो आपको क्या लगा? कहती मुझे तो बिल्कुल आप वैसे ही लगी हैं जैसे मैंने सोचा था। मैंने कहा मैं वहाबी लगी हूँ? नहीं, मैं कोई आपसे कटी पटी हूं नहीं। वजह क्या है? देखिए लोग पहले ही सिक्योर हो जाते। कहती इनकी इस क्लास की वजह से हमारी कम्युनिटी दो हिस्सों में बट गई है, लाइन पड़ गई है, अब ये मुसलमान घराना है, हम गैर मुस्लिम है। फिर जब वो इस पे बोली ना, फिर मैंने कहा आंटी जी आप मेरी सुने। फिर मैंने 2-4-6 मिनट बात की, पूरी बात एग्जैक्ट। मैंने कहा ये होगा, ये पहले कुछ नहीं कहती थी आपको क्योंकि आप और सब एक थे, अब इन्होंने कुछ सीखना शुरू किया ना, कह रही हैं, तो आप सोचें कि अपने पास से तो नहीं कह रही, ये इल्म ले रही है, आप भी इल्म लें, इनका ले लें या आप किसी और आलिम से ले लें, किसी और मसलक से ले लें। कह रही शबरात देखो जी अब हम इनके घर हलवा बेचते हुए भी डरते हैं कि हम पे फतवा लग जाना, हम नात पढ़ना चाहते हैं, हमारा कॉन्फिडेंस लूज हो गया क्योंकि पता नहीं नात में हमने कितने शेर के लफ्ज़ बोलना है। मैंने कहा आप उधर जिधर को जाती हैं आप उनसे इल्म लें, और मैं आपको बता दूं कि जो बेसिक रिसोर्सेज हर मसलक के हैं वो सब इन चीज़ों को कंडेम करते हैं। ये तो बाप दादा की बातें हैं। आपने हलवा पूड़ी पकाई किसको देखा? माँ को देखा, दादी को देखा, नानी को देखा? हाँ देखा। मैंने कहा आप जिस मसलक को आप फॉलो करती हैं आप जाके उनकी किताब में पढ़ के हलवा पूरी ढूंढे, आपको कोई नहीं मिलनी। कहती ये बात तो ठीक है। आखिर में इस बात पे वादा हुआ कि अपने साथ इन सब को लेकर उन घरों में जो नाराज हो चुके हैं इनके कुरान पढ़ने और मुसलमान होने से, उनके घरों में जाके दौरे कुरान की दावत देंगी। 15-20 मिनट लग गए थे मुझे इस सारी एक्टिविटी में, हालांकि मेरे पास गुंजाइश नहीं थी बोलने की, लेकिन मैंने सोचा कि ये बहुत जरूरी है। दर्स के बाद खाने के दौरान ये बातें हो रही थी। याद रखिए मैं आप सबको एक नसीहत करूंगी। मैंने उन्हें कहा मुझे आज तक किसी ने वहाबी नहीं कहा, इनको कैसे जुमा जुमा 8 दिन में लोग वहाबी कहने लग गए? कहती जहां इनके नाम है लोग तो उनकी बात ना सुनो वो वहाबी हैं। वजह क्या है कि हम हैंडल नहीं कर पाते। रियली इसमें कोई गलत नहीं है, मैं ये नहीं कहती गलत को ठीक है, लेकिन लोगों से प्यार करें, हमदर्दी करें, जो गैर आ जाए उसको सीने से लगाएं। ये मोहब्बत से दीन फैलता है, मोहब्बत फातह आलम, फतह करे दिलों को प्यार से मोहब्बत से। एंड पे मैंने उनको गले लगाया, कहती मुझे सुकून मिल गया और मैंने शुक्र किया कि उनके दिल की बातें निकल गई हैं। अब वो इंशाल्लाह जो सोच रही थी उसमें 20% तो कमी जरूर आई होगी। तो सवाम बेना ना व बेनाकुम, ये नॉन मुस्लिम्स के लिए भी है और मुस्लिम्स के लिए भी है। आप कहते वो काफिर जा रहा है, वो जहन्नमी जा रहा है, वो मुशरिक जा रहा है, वो आग में जाने वाला जा रहा है, मुझे बताइए इतनी जुल्म की जुबानों से ऐसी बातों से फिर लोग इस्लाम की तरफ आएंगे? आपको कोई राजा तो ये कह दे वो जहन्नमी, जूसों में जहन्नमी कहते हैं आपको बताइए? वो तो कहते हैं सिर्फ जन्नत में जाने की एक ही शर्त है कि यू शुड बी ज्यू, और कौन सा ज्यू? बोन ज्यू। उनमें कन्वर्शन नहीं है, वो आपको मुझे दावत नहीं देंगे, उनके दीन में आज दावत है नहीं, और अल्लाह का एहसान है कि दावत नहीं है। वरना अगर वो दावा करते अल्लाह की कसम मेरा दिल कांप गया, दुनिया में 80% आबादी इस वक्त जी हो चुकी होती। जितने सटल और ऑर्गेनाइज तरीके से वो काम करते हैं, क्या वो तबलीग धाड़ फाड़ करेंगे हमारी तरह बड़के मारने वाली, नारे लगाने वाली, रोब डालने वाली, धमकी वाली? नहीं, ये अल्लाह का एहसान है बहुत बड़ा कि उसने उनको रखा चुप, बस तुम अपने में ही खुश हो। तो इसलिए वो एक और आप पता आटे में नमक, आटे में नमक के बराबर जीव है इस दुनिया में, यानी शायद पूरी आबादी का 2-3-5% है इस वक्त जीव, लेकिन उधर से माइंड सेट के साथ सारी दुनिया उनकी मुट्ठी में। तो हमेशा अपने लिए ये दुआ करें कि अल्लाह दावत के अंदाज में हम किसी को दूर ना कर दें। और हम कहते हैं हम तो बोलते ही नहीं, इसीलिए तो हम बोलते नहीं, ये और बड़ा जुर्म है। आपको बताया आगे खड्डा है और उसमें जाने वाला गिरेगा और आप उसको बचाते ही नहीं, तो फिर यह मुजरिम है। दावत गलत करेंगे ना तो मुलजिम है। इट्स ओके, की थी कोशिश, घोंडी की थी, चलो इट्स फाइन। आप बोलते नहीं है ये तो बहुत बड़ा जुर्म है। कल लोगों ने गर्दनों से पकड़ के कहना है कि इनको पता था इन्होंने हमें नहीं बताया। ठीक है, तो ये सूरत आपको मुझे दावा देना सिखाती है। फिर आप देखिए 8th पॉइंट इसमें क्या है, अहले किताब से मुजादिला। अहले किताब से कहना कि हजरत इब्राहिम अलैहिस्सलाम के बारे में गलत मुबासे ना करो, जिनका जमाना 2100 यानी 2100 कबल मसीह है, तौरात हजरत मूसा पर 1300 कबल मसीह में नाजिल की गई, और इंजील हजरत ईसा अलैहिस्सलाम पर हजरत इब्राहिम तो मुस्लिम थे یہود اور نصارہ نہیں تھے۔ حضرت ابراہیم کے زمانے میں ان دو خود ساختہ مذاہب یعنی یہودیت اور نصرانیت کا تو وجود ہی نہیں تھا۔ آیت 65۔ اب دیکھیں اس میں کتنا بڑا نقطہ، جس طرح حضرت ابراہیم کی زندگی میں، اب یہ جملہ لکھ لیں اگر ادھر آپ کو لکھنے میں فائدہ ہو، جس طرح حضرت ابراہیم کی زندگی میں لفظ یہودیت اور نصرانیت نہیں تھا، اس طرح نبی صلی اللہ علیہ وسلم اور چلے دو صحابہ کو بھی ڈال لیں ابو بکر اور عمر کے دور میں لفظ حنفیت، شافعیت، مالکیت، دیوبندی، بریلوی یہ بھی نہیں تھے۔ بات سمجھ گئے؟ اور اگر کل کو یہ کہہ دے کہ ابو بکر صدیق تو تبلیغی تھے اور حضرت عمر فاروق رضی اللہ عنہ تو حنفی تھے، does it sounds okay؟ یہ تو ایسی ہے جیسے کوئی بچہ اپنے ماں باپ کو کہے کہ میں آپ کی شادی کے موقع پہ بھی آیا تھا، تم تو تھے ہی نہیں۔ یہ ہے اصل میں بات، مسلم یا غیر مسلم کو تبلیغ کرنے کا یہ بہترین نقطہ۔ آپ نبی صلی اللہ علیہ وسلم اور ابو بکر اور عمر اور عثمان علی رضی اللہ عنہ کے مسلک بتا دیجئے، وہ کیا کہلواتے تھے، اور مسلک کے ساتھ لفظ یاد رکھیے، کیا کہلواتے تھے، وہ کیا تھے کیا نہیں تھے، اٹس اے ڈفرنٹ اسٹوری۔ آج مسئلہ کہلوانے کا ہے، منہ سے بولے تو ثابت کر دیجئے۔ آپ ابو حنیفہ رحمہ اللہ کا نام بتا دیجئے کہ وہ کہتے ہوں کہ انا حنفی، یعنی امام بخاری رحمہ اللہ کے نام کے ساتھ ایک جملہ بتا دیجئے کہ امام بخاری رحمہ اللہ حنفی، مالکی، شافعی، دیوبندی، بریلوی یا کچھ اور تھے۔ تھے ہی نہیں۔ صدیاں گزر گئیں، نبی صلی اللہ علیہ وسلم کے بعد 600-700 سال گزر گئے، ابھی کتنے گزرے ہیں اس وقت تک، یہ کون سی صدی چل رہی ہے؟ 15ویں صدی ہے۔ آدھے سے زیادہ دور آج سے لے کر نبی صلی اللہ علیہ وسلم کے دور کو کاؤنٹ کر کے حد فاصل لگا دیجئے، کسی مسلک کا نام تک نہیں تھا۔ لوگ اس وقت اہل سنت والجماعت کس کو کہتے تھے؟ مسلمان کا مطلب یہ تھا کہ یہ سنتوں کو ماننے والا ہے۔ نہ اس وقت اہل سنت لفظ تھا، نہ اہل حدیث لفظ تھا، نہ اس وقت کوئی لفظ ہی نہیں تھا جو آج ہے، بلکہ اللہ کے نبی کی وہ حدیث موجود تھی کہ تمہارے 73 فرقے ہوں گے اور اس میں ایک جنتی باقی سب ناری۔ کہا اللہ کے نبی وہ کون ہوں گے؟ کہا وہ ہوں گے جو ما انا علیہ و صحابی، جس پہ میں اور میرے صحابہ ہیں۔ تو صحابہ جس پہ تھے آپ اور میں پھر اسی پہ ہو سکتے ہیں۔ سمجھ آ رہی ہے؟ تو ہمیشہ اپنا دل کھول کے بیٹھیں، اور جب آپ کے پاس دلیل کا وزن ہوتا ہے نا، بلیو می دوسرے کے پاس تو کچھ بھی نہیں ہوتا، لیکن زبان نرم، دلائل گرم، زبان نرم، پھر آپ دیکھیں کہ دلوں میں بات جاتی ہے کہ نہیں جاتی۔ نرم ہاتھوں سے تبلیغ کریں، لیکن سخت زبان نہیں۔ زبان نرم ہے، اندر آپ کے ایسی خوبصورتی ہونی چاہیے کہ کوئی اب کرے کیا، اب اس کا کیا جواب ہے جو دلائل مانگے جا رہے ہیں؟ کوئی جواب نہیں ہے، اس لیے کہ ان کو لاجواب کر دیا گیا، ان کے اندر اب اس بات کا انکار کرنے کی کوئی گنجائش ہی نہیں رہ گئی۔ تو لہٰذا آسان نہیں ہے تبلیغ کرنا، لیکن جس کے لیے اللہ آسان کر دے، اور یہ کرنے سے آتا ہے۔ کیوں نہیں ہمیں آتی یہ باتیں؟ آپ کہیں گے اچھا ہائے ہم تو بہت غلطیاں کریں گے، کیونکہ کبھی کیا جو نہیں ہے، پریکٹس میکس اے مین پرفیکٹ۔ یقین کریں آپ، اگر اس نقطے پہ بات لمبی نہ ہو جائے، میں اپنی زندگی کو پیچھے دیکھوں جہاں سے میں نے درس دینے لینے شروع کیے تھے، سب سے پسندیدہ ٹاپک یہ تھے، نماز میں رفع الیدین کرنا کہ نہیں کرنا، عورت کا سجدہ اونچا کہ نیچا، جہاں بات کرنی نبی صلی اللہ علیہ وسلم کے بشر اور نور کرنے کے فرق پہ کرنی۔ ایک دورہ قرآن تھا پچھلا، کوئی ہوگا شاید ریکارڈنگ میں بھی نہیں آیا ہوگا، 2005-4-3 میں تھا، مجھے یاد ہے اس پورے میں میں نے آیتیں نوٹ کرائی تھی ساتھیوں کو، یعنی اس وقت اس طرح لکھتے پڑھتے بھی نہیں تھے لوگ زیادہ، لیکن بتاتے دیکھیں ایک اور دلیل آ گئی، مجھے اپنے لفظ یاد آتے ہیں، دیکھو ایک اور دلیل آ گئی کہ اللہ کے نبی انسان تھے بشر نہیں۔ اب میں سوچتی میں کتنی بیوقوف تھی، کیونکہ اس وقت جہاں جو میرے سامنے لوگ تھے ان میں سے کچھ کا یہ پیٹ ایشو تھا کہ وہ نور ہیں کہ، تو میں ان کو ثابت کرنا چاہتی تھی کہ وہ نور نہیں تھے بشر۔ اب میں کبھی جملہ بھی نہ بولوں، بھائی آپ کو کیا لگے نور تھے یا بشر، یہ بتا دیجئے کہ وہ آپ کو نورانی تعلیمات دے کے گئے ہیں، کر لیں گے تو آپ کو بھی اللہ جنت دے دے گا۔ یعنی ہمیشہ یاد رکھے کہ لوگوں کو جوڑے، یہی چیز گھروں میں ہے، یہی باہر ہے، یہی مسجدوں سے اٹھے، دیکھیے کتنا پیارا اسلام پھیلتا ہے۔ دوسرے لوگ آپ کے خلاف کیوں بولتے ہیں یہ سوچا کریں، ہمیشہ دوسرے کی رائے لیں، وہ آپ کے بارے میں کیا سوچتے ہیں، پھر انشاءاللہ آپ دیکھیں گے ہوگا، اور یہ کرنے سے آتا ہے، اور پھر یہ کام اللہ کے آپ صرف چلے، اللہ کہتے ہم سکھا دیں گے۔ پھر اس کے بعد آپ دیکھیے اگلی چیز، یہ بھی ایک بڑا اہم تبلیغ کا نقطہ ہے. اور وہ کیا, اے اہل کتاب کیوں اللہ کی آیات کا انکار کرتے ہو حالانکہ تم خود ان کا مشاہدہ کر رہے ہو. آیت 70 میں اہل کتاب کو کیا سمجھایا جا رہا ہے کہ جو حکم اس نبی کے ذریعے اس کتاب میں اترے ہیں تمہاری کتابوں میں بھی تو یہ اترے تھے. یعنی اگر آج تم قرآن کو نہیں مان رہے تو بائے دا وے تم اپنی کتاب کو کون سا مان رہے ہو. تمہاری کتاب میں بھی سود حرام تھا, تمہاری کتاب میں بھی زنا کی سزا رجم تھی, تمہاری اپنی کتاب میں بھی شرک حرام ہے, پھر تم اس کا انکار کیوں کرتے ہو؟ بات سمجھ گئے؟ جو آپ کی نہیں مان رہے ہوتے نا, سچی بات ہے, وہ دوسروں کی بھی کوئی نہیں مان رہے ہوتے. کسی کو آپ کہے نا آپ آئیے کلاس ہو رہی ہے, دور قرآن ہو رہا ہے, تو وہ نہیں نہیں ہمارے پاس بھی ہو رہا ہے. اچھا جی ماشاء اللہ, وہاں آپ کس پارے پہ ہیں؟ کیا اور کافی دن سے میں گئی نہیں ہوں ایسے, یعنی ادھر بھی نہیں جاتے. وہ دو جگہ کو خوش کرتے ہیں, وہ مسجد درار اور مسجد قبا. ادھر والوں کو کہہ دیں گے ادھر پڑھ لی تھی, ادھر والے سمجھیں گے ادھر پڑھ لی تھی. کئی لوگوں کا شغل ہی ہے اور وہ پڑھ رہے ہوتے ہیں اپنے کچن اور اپنے گھر کے کانوں میں. وہ دونوں کو یہ فیل کرا دیتے ہیں ہم ادھر جاتے ہیں, ان کو کہتے ہیں ادھر جاتے ہیں. تو یاد رکھیے اللہ تعالیٰ کے ساتھ ہمارا معاملہ اندر کو بھی جانتا ہے باہر کو بھی جانتا ہے. پھر آگے دیکھیے آیت 83 کی روشنی میں ایک تبلیغ کا نقطہ, اہل کتاب کو دعوت توحید اور اسلام. اف غیر دین اللہ یبغون, کیا پس یہ سوائے اللہ کے دین کے تلاش کر رہے ہیں؟ یعنی ان کو اللہ کا دین نہیں پسند, کو اپنی مرضی کا دین بنا رہے ہیں. حالانکہ ولہو اسلم من فی السماوات والارض, اسی کے لیے ہے جو کوئی آسمان و زمین میں ہے مسلم. یعنی اتنے پیارے رب کے دین پہ تم خوش نہیں ہو جس پہ زمین آسمان سورج چاند ستارے سارے خوش ہیں. یعنی اتنی بڑی ہستی کو چھوڑ کر تم کسی اور کے آگے جھکنا چاہتے ہو؟ کائنات کے اسلام کی بات کریں, سورج مسلم ہے, چاند مسلم ہے, رات اور دن مسلم ہے, تو تم اتنے چھوٹے سے ہو کے اکڑتے کیوں؟ پھر آپ دیکھیں اہل کتاب کے برعکس اہل اسلام متعصب نہیں ہوتے. متعصب کیا ہوتا ہے؟ عصب سے عین سواد با. عصب کیا ہے؟ رسی کو کہتے ہیں. اعصاب کا لفظ سنا آپ نے؟ مسل. وہ اعصاب کے جس کو اردو میں لفظ بھی بولتے ہیں پٹھے, ہڈیوں کو جوڑا ہوا ہے گوشت کے ساتھ اعصاب نے, ورنہ یہ سب کچھ کھل کے گر چکا ہوتا آج تک. تو اعصاب کہتے ہیں باندھنا. تو متعصب کیا؟ جو شخص بندھا ہوا ہے بس ایک نام سے جڑ گیا, میرے نام کے ساتھ یہ نام ہوگا پھر ٹھیک ہے, جس کے پاس یہ چیز نام ہے وہ ٹھیک ہے, باقی تو ساری منافق ہیں. تو اہل اسلام متعصب نہیں ہوتے. وہ ابراہیم علیہ السلام کی دونوں شاخوں کے پیغمبروں پر یکساں ایمان رکھتے ہیں. یہ دیکھیں اب کتنا پیارا نقطہ ہے. کس چیز کی دعوت ہے؟ دل بڑے کرو. کیا سارا دین تمہارے ایک عالم کی کتاب میں لکھا ہوا ہے؟ آج سے 200 سال پہلے اگر ایک عالم کتاب لکھ گئے تھے اس دور میں اپنی اور دوسروں کی سہولت کے لیے, تو اب قیامت تک کے لیے وہی کتاب تمہارا نصاب بن گئی ہے. اسی کو پڑھنا, اسی کے مجاہدے, اسی میں سے فضائل ڈھونڈو, اسی میں سے تم طریقے ڈھونڈو. انہوں نے کیے اپنے وقت میں, اب تم کہتے سارا کچھ یہی ہو رہا ہے. آپ دیکھیے آج صرف چھوٹے چھوٹے فرقوں کو دیکھیے, صرف طریقہ کار کے فرق سے لوگ آپ کو تبلیغی نہیں کہتے. مثلا آپ اور میں, کیا ہم تبلیغ نہیں کر رہے؟ یہ آج ہم پڑھ کہہ رہے ہیں, تبلیغ کی حکمتیں پڑھ رہے ہیں نا, تو پھر ہم تبلیغی نہیں ہیں. وہ کہتے ہیں نہیں, اگر آپ تبلیغی ہیں تو آپ کو فضائل الاعمال پڑھنی پڑے گی, اور اگر آپ تبلیغی ہیں تو بس فضائل الاعمال ہی کے ساتھ. اور سب سے بڑی بات ہے آپ درس پہ. تو مجھ سے کسی نے پوچھا, باہر جیسے ہم جاتے ہیں نا تو کوئی نئے لوگ آئے, کہتے اچھا آپ کہاں سے آئے ناروے, اچھا آپ تبلیغ پہ آئے ہیں؟ میں کہتی جی. آپ تو پہ تو کتنے دن کا چلہ ہے خیر سے آپ کا؟ میں نے کہا 2.5 دن کا. نہیں پھر تو ٹوٹ گیا, پھر آپ نہیں ہیں تبلیغی, سوری. یہ مسئلہ ہے, بات سمجھ گئی. میں اکثر لوگوں کو باہر جا کے کہتی ہوں, جہاں بھی مجھے کبھی موقع بنے, میں کہتی ہوں واللہ ہی اگر میں نے کوئی نام لینا ہوتا نا مسلمان کے ساتھ, تو میں اپنے نام کے ساتھ لفظ تبلیغی لگواتی. مجھے اتنا پیارا لگتا ہے. ہمارا مشن, ہماری کریونگ تبلیغ ہے. بٹ اگر میں کوئی تبلیغ صرف فضائل الاعمال کو پڑھنے کا اور اس کے ساتھ دوسروں کے چہرے اور ایک خاص چلہ کشی اور ایک طریقے کا کیا ہوگا اس وقت ان کے بزرگوں نے, نو پرابلم ایٹ آل, پر آپ نے اس کو دین بنا لیا. اور دس اینڈ دیٹ, کسی کا ایک سوال میں پڑھ رہی تھی, انہوں نے کہا کہ آپ جہاد نہیں کرتے, کیوں نہیں کرتے؟ انہوں نے کہا مکی دور میں. کہا مکی دور میں کیسے ہیں؟ انہوں نے کہا کہ ابھی تم پہ ظلم بڑا ہو رہا ہے. تو کہا یہ کب آئے گا ختم, 400 سال کب سے جو بھی آپ کے یہ دین شروع ہوا ہے ابھی تک مکی دور ہی آپ کا لمبا ہو گیا. انہوں نے کہا, یعنی ایک مکالمہ سا تھا کسی کا, جو صرف میں آپ کو سمجھانا چاہ رہی ہوں کیا چیز لوگوں کو سٹبن کرتی ہے ایک نام سے جوڑنے کے. یہ معاملے اس طرح کے ہیں. انہوں نے کہا کسی کی بات تھی اور بڑی رانگ تھی مثال. انہوں نے کہا یہ مسلمانوں میں, ہم مسلمانوں کے لیے آج ابو بکر عمر مثالیں کوئی نہیں ہے, ہمیں تو بنی اسرائیل کی مثالیں ڈھونڈنی پڑیں گی. اور ابھی ہمارا وہ ایمان نہیں ہے جو ابو بکر کا ہے، تو قرآن نہیں پڑھو بلکہ جا کے بنی اسرائیل کی سٹوریاں پڑھو، وہ تو بنی اسرائیلی روایتوں کو پروموٹ کر رہے تھے وہ، اور وہ بہت زیادہ یوز کرتے ہیں اپنی سپیچز میں، نام لوں تو آپ ہل جائیں گے، مجھے ضرورت بھی نہیں ہے کیونکہ میرے دل میں بہت عزت رسپیکٹ ہے ان کے لیے، لیکن یاد رکھے وہ کہتے نہیں آج مسلمانوں کو اگر اپنے لیے عملی رول ماڈل ڈھونڈنے ہیں تو بنی اسرائیل کا دور ڈھونڈیں، جس وقت فرعون کے ظلم میں تھے وہ ان کے بیٹے مرواتا تھا، آج بھی مسلمانوں کے بیٹے مارے جا رہے ہیں، تو جو اس وقت رول ماڈل تھے نا، جو انہوں نے کیا تھا موسیٰ کے دور کے بنی اسرائیلیوں نے، وہ آج کے مسلمانوں کو کرنا ہے. فتوے لگ گئے ان کے اوپر اس جملے پہ، انہوں نے بولا کہ ابو بکر عمر ہمارے لیے آج رول ماڈل نہیں ہے کیونکہ ہمارے وہ ایمان ہی نہیں ہے. اب آپ مجھے بتائیے یہ باتیں سن کے ہم جیسے سیدھے سادے لوگ گھومیں گے کہ نہیں گھومیں گے؟ سیدھا سا دین ہے، اللہ کی کتاب. تو بہرحال یہ ایک ٹاپک ایسا ہے جس میں دل میں تکلیف بہت ہے، اس لیے اس میں ہم بات لمبی کر رہے ہیں، لیکن اس کی ضرورت بھی ہے. اہل کتاب کو تو آپ شاید کم ہی دعوت دیں گے، ابھی تو اپنوں کو دعوت دے لیں، اور اس میں بھی یہ یاد رکھیں تعصب کو ختم کریں، ناموں کو نکال دیں. پھر اس کے بعد دیکھیے 12واں پوائنٹ ہے، اس فرما برداری یعنی اسلام کے سوا جو شخص کوئی اور طریقہ اختیار کرے یعنی یہودیہ یا عیسائیت، تو اس کا وہ طریقہ ہرگز قبول نہ کیا جائے گا اور آخرت میں وہ ناکام و نامراد رہے گا. اس کی دلیل ممن یبتغی غیر الاسلام دینا فلن یقبل منہ آیت 85. سیدھی سی بات ہے، اللہ کے ہاں ایکسیپٹنس کا طریقہ اسلام ہے. یہ بالکل ایسے نارویجین حکومت، ناروے حکومت اپنا ہی ایشو کردہ نوٹ قبول کرتی ہے، ایسے ہی ہے نا. آپ کپڑے پہ بنا دیں اس نوٹ کا چھاپا، پلاسٹک پہ بنا دیں، قبول ہو جائے گا؟ کوئی ایک سٹور والا آپ سے لے گا؟ نہیں لے گا. کارڈ جس میں جو پیسے ڈالے ہو، جس نمبر پہ کوڈ کیا ہو، وہی قبول ہوتا ہے نا. یہ سمپل سی بات ہے، یہ ان لوگوں کو جواب ہے جو کہتے ہیں فرق کیا پڑتا ہے، کیا مشکل ہے؟ کچھ نہیں ہوتا بھائی، سب ٹھیک ہے. آپ کا یہ عمل ہے بڑا خوبصورت دیکھنے میں، لیکن مسئلہ کیا ہے کہ آپ کا یہ طریقہ قبول نہیں ہوگا کیونکہ یہ آتھینٹک نہیں ہے، یہ گورنمنٹ کا ریلیزڈ کردہ نہیں ہے. آج ہمارے مسلمانوں کی 90% بدعت صرف اس ایک پوائنٹ پہ بات کرنے سے ختم آپ کر سکتے ہیں. دلیل دی دیجئے، بس دلیل بتا دیں، اس کے بعد جائیے، نو پرابلم. ہمیں کیا، ہم اور آپ کوئی مقابلے پہ تو نہیں کھڑے ہوئے کہ آپ نے جانا ہے یا جنت میں ہم نے جانا ہے. پھر اس کے بعد دیکھیے ایک اور بہت پیارا نقطہ ہے 86 میں آپ کو اس میں ملے گا، کیسے ہو سکتا ہے کہ اللہ ان لوگوں کو ہدایت بخشے. یہ مسلمانوں کے منہ پہ چوٹ ہے. تیسرے پارے کی آخری آیات ہے یہ، یعنی آخری رکوع میں یہ باتیں آتی ہیں، اور میں جب بھی اس کو پڑھتی ہوں مجھے خیال آ جاتا ہے بون مسلم کا جو اس وقت روایتی مسلمان ہوئے ہیں. کیا، کیسے ہو سکتا ہے کہ اللہ ایسے لوگوں کو ہدایت بخشے جنہوں نے نعمت ایمان پا لینے کے بعد پھر کفر اختیار کیا، حالانکہ وہ خود اس بات پر گواہی دے چکے ہیں کہ یہ رسول حق پر ہے اور اس کے پاس روشن نشانیاں آ چکی ہیں. اللہ ظالموں کو ہدایت نہیں دیا کرتا. آیت 86 کا ترجمہ، یہ ہے وہ مسلمان جنہوں نے اشہد اللہ الہ الا اللہ و اشہد ان محمد رسول اللہ کہا تو نعمت ایمان مل گئی، پھر کفر کیسے اختیار کیا؟ کتنے کو مسلمانوں کا آپ نے کبھی سنا ہے کہ وہ اسلام چھوڑے؟ یہ کون سا کفر ہے؟ رسول کی اتباع کو چھوڑ دیا، یعنی یہ وہ قرآن کی آیت ہے کہ جس میں نبی کے طریقوں کو چھوڑ کر اپنی مرضی کے کام کرنا، یہ اس کو کفر کہا گیا. اللہ تعالیٰ ہمیں ہدایت دے. پھر آیت 91 میں گائیڈ لائن دیکھیے، اہل کتاب کو اپنی موت سے پہلے اسلام قبول کر لینے کی دعوت، روز قیامت فدیہ قبول نہیں ہوگا. کسی کو پتا 91 آیت کہاں آتی ہے؟ پلیز ذرا سا برین کھول کے بیٹھا کرے. تیسرے پارے کی آخری آیت ہے کہ آج تو تم ایسے بنتے ہو اس دن سونا چاندی لے کے پھرو گے کہ لے لو، لیکن قبول نہیں ہوگا. اور اس سے پھر اگلے پارے میں آیت 92 کیا ہے سورہ آل عمران کی، لن تنالوا البر حتی تنفقوا مما تحبون. پہلے کا آخرت میں کچھ نہیں قبول ہونا، بڑے بڑے سونے چاندی کے تھال بھی لے ہوگے، اور اگلی آیت میں کہہ دیا کہ آج دنیا میں مما تحبون کا ایک کونا بھی دے دو گے تو اللہ اس کو قبول کر لے گا. پھر آگے دیکھیے آیت 95 میں کیا گائیڈ لائن ہے، اہل کتاب کو اپنے جد امجد حضرت ابراہیم کی پیروی اختیار کرنے کی ہدایت، وَاتَّبِعُوا مِلَّةَ إِبْرَاهِيمَ حَنِيفًا. کیا پتا چلا، اہل کتاب تعلق جوڑتے تھے ابراہیم سے، بھلا کیوں؟ اپنا سٹیٹس بلند کرنے کے لیے، جیسے دنیا کے کامیاب لوگوں کے ساتھ لوگ اپنی نسبت جوڑتے ہیں نا. دیکھیے یہاں بہت بڑی بات ہے جو میں پھر اپنے سمیت آپ سب کو کہوں گی. ابراہیم علیہ السلام نے بھی تو اپنے وقت کے رواج سے منہ موڑا تھا نا، بہت توڑے تھے نا، برادری کو چھوڑا تھا نا، خاندان کو چھوڑا تھا نا، लेकिन वो लोगों के नापसंदीदा नहीं बने, पसंदीदा ही रहे। कि वो अभी भी कहते हैं कि हम इब्राहिमी से हैं और उनसे बड़ा अहले तौहीद कौन था। समझ आ रही है बात आपको? इब्राहिम ने करके दिखाया, इसलिए बाद वालों ने उनको फिर भी पसंद ही किया। ये अलग बात है कि उनके तरीके को पसंद नहीं किया। मुशरिकीन मक्का इब्राहिम से नस्बत जोड़ते थे, यहूद मदीना उनसे नस्बत जोड़ते थे, नसारा जो नजरान से आए थे वो सब कहते थे इब्राहिम से। अल्लाह के नबी के साथ फॉलोअर्स भी कहते थे कि हम इब्राहिम से। ये होती है पर्सनैलिटी। लोग आपके अकायद को माने ना माने, बात को ना माने, कुछ ना माने, बट वो आपकी पर्सनैलिटी में कोई झोल ना लाए। आपने बुरा नहीं बनना, कोई जन्नत में जाए या जहन्नुम में जाए ये आपकी जिम्मेदारी नहीं, बट आप बदतमीज बदजुबान हो जाएंगे, जहन्नुम में जाएंगे। किसी को दीन की तरफ माइल और कायल करते करते बद इखलाक नहीं होना। क्यों नहीं जाते तो फिर ना जाए, मुझे क्या, मैं क्यों बुरी बनूं? हाँ, अच्छे तरीके से बात करें, हिकमत से बात करें, और यकीन करें, फिर मैं कहूंगी मोहब्बत, प्यार करें, बात करें। वजह क्या है कि लोगों को समझें, जैसे आप हैं वैसे ही वो हैं। जिस चीज ने आपको बदला है वो ये किताब है, ये क्लास है, ये कुरान खोल के पढ़ना, इस पे ले आए बस। बाहर सड़कों पे खड़े, शादी हॉलों में बैठे, पार्टियों में, महफिलों में, आप कभी दीन नहीं सिखा सकते लोगों को। उसकी जगह ये है, दुआ करें, अपना अखलाक बांटें, अपनी जान दें उन पे। अगर मुसलमान इन हदीसों पे अमल कर चुके होते हैं, ये गौरों ने खुद आके हमसे पूछना, तो सुनो कितना प्यारा दीन है तुम्हारा, तुम गीबत नहीं करते, चुगली नहीं करते, तुम ये नहीं करते वो नहीं, जरा हमें भी तो दीन सिखाओ। और हमारा हाल क्या है कि दूसरों को तो हम कह देते नहीं मैं नहीं खाऊंगी ये, मैं नहीं जाऊंगी उधर, और अपने मामले में हो सकता है हस्बैंड से 4 दफा लड़ाई करके सोए रात को। बात समझ रहे हैं? हमेशा वो कहते हैं करैक्टर स्पीक्स लाउडर देन वर्ड्स। किरदार साजी मुसलमान की बहुत जरूरी है, मेरी आपकी ये सबसे ज्यादा जरूरी है। फिर आप देखिए कि इस पॉइंट का आखिरी नुक्ता, जिस पे मुझे लगता है कि मैं एक जुमला लिखा दूं कि सोल सर्चिंग क्वेश्चन, आयत 98 में ये मौजूद है, अहले किताब को मालूम होना चाहिए कि इनकी तमाम मनफी सरगर्मियां अल्लाह के इल्म में। सीधी सी बात है, तुम जानो तुम्हारा रब जाने, मुझे तुम्हारी खोज लगाने की जरूरत नहीं है। तो आप देखिए 16 पॉइंट किस टॉपिक के अंडर हमने पढ़े, अहले किताब से कैसे दावत मुकालमे मुबासे और मुजातले की सूरत में होगी। और इसको अगर आप और मैं कर गए तो ये अगले रास्ते तो वैसे ही बड़े आसान हो जाएंगे अल्लाह के हुक्म के साथ। ठीक है, चलिए, अस्सलाम वालेकुम व रहमतुल्लाह।